मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाना सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
मित्र, प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई मेरो नमस्कार छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म आशा गर्दछु तपाईँहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिसक्नु भएको छ र गरिरहनु भएको छ। अनि यो पनि मलाई आशा छ कि आउने दिनमा निरन्तर तपाईँहरूले वचन अध्ययनद्वारा थुप्रै थुप्रै आत्मिक आशिषहरू प्राप्त गर्नुहुनेछ। अनि उही समयमा हामी चाहन्छौँ कि तपाईँहरूले आफूले उठाएका आशिषहरू हामीलाई पनि बाँडेको, ताकि हामी पनि तपाईँहरूसँगै प्रभुको धन्यवाद दिन सकौँ। अनि मित्र, वचन अध्ययनको क्रममा हामीले अघिल्लो दिनमा युहन्ना 20 अध्याय पद 1 17 पदबाट देखिरहेका थियौँ, जहाँ हामीले देख्यौँ येशूको मृत्युबाट पुनरुत्थान र सबभन्दा पहिले मरियम मग्दलिनी कहाँ प्रकट हुनुभयो। यसपछि आज हामी आगे युहन्ना 20 अध्याय पद 18 31 पदबाट वचन देख्नेछौँ। हामी आज सबभन्दा पहिले देख्नेछौँ येशु चेलाहरू कहाँ प्रकट हुनुहुन्छ। आउनुहोस्, युहन्ना 20 अध्याय पद 18-19 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, मरियम मग्दलिनी चेलाहरूका आइन र मैले प्रभुलाई देखेँ र उहाँले मलाई यी कुरा भन्नुभयो भन्ने समाचार तिनले दिइन्। त्यही दिन अर्थात् हप्ताको पहिलो दिनको साँझमा, जहाँ चेलाहरू थिए, यहुदीहरूको डरको कारण ढोकाहरू बन्द गरिएकैमा येशु आएर माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। मित्र, जब ख्रिस्टलाई क्रुसमा चढाइएको थियो, यी चेलाहरू तितरबितर भई छरपट छरिएका थिए। तर अहिले यो स्पष्ट छ कि तिनीहरू भेला भए र कोठा बन्द गरेर छिपिएका थिए, किनभने तिनीहरू डराएका थिए यहुदी अगुवाहरूसँग। तिनीहरू रहेका कोठाको ढोकाहरू बन्द गरिएका थिए। अहिले उहाँ तिनीहरूको माझमा अचानक आश्चर्य लाग्दो किसिमले आउनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। उहाँ आफ्नो महिमित शरीरमा प्रकट हुनुभयो र कोठाको ढोका बन्द गरिए तापनि उहाँ चेलाहरू भएको त्यस ठाउँमा आउनुभयो। हामी यसबाट यो सिक्न सक्छौँ कि महिमित शरीर भौतिक ब्रह्माण्डको व्यवस्थाहरूको अधीन हुँदैन। त्यही कारण म विश्वास गर्दछु, जब सत्य विश्वासीहरूको स्वर्गीय यात्राले स्थान लिन्छ, हाम्रा शरीर परिवर्तन भएकोले गर्दा प्रभुलाई आकाशमा बादलमा भेट्न हामीलाई कुनै समस्या हुने छैन। भनिएको छ पद 19, त्यही दिन अर्थात् हप्ताको पहिलो दिनको साँझमा, जहाँ चेलाहरू थिए, यहुदीहरूको डरको कारण ढोकाहरू बन्द गरिएकैमा येशु आएर माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। आगे 20 पदमा भनिएको छ, यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनु भयो। चेलाहरू प्रभुलाई देखेर खुसी भए। यो कुराको याद राखौँ, उहाँसँग महिमित शरीर भए तापनि काँटीले छेदिएका हातका निशाना र कोखमा भालाले घोचेका निशानहरू छन्, दागहरू त्यहाँ छन्। अहिले मलाई लाग्दैन कि जब हामी महिमित शरीरमा ब्युति उठे स्वर्ग यात्रामा लाग्दा त्यहाँ कुनै दाग वा निशानाहरू हुनेछ। म सोच्दछु कि उहाँको शरीरमा दागहरू छन् किनभने तिनै निशाना वा दागहरू हुन् जुन उहाँले हाम्रो निम्ति बोक्नुभयो। उहाँ हाम्रो निम्ति दाग र निशानको खोटित हुनुभयो ताकि तपाईँ र म उहाँको अघि निष्कलङ्क र बिना दाग र निशान बेगर उपस्थित हुन सकौँ। उहाँले हाम्रा पापहरू लिनुभयो र यो यसको पुरा अनन्तकालभरि प्रमाण हुनेछ भनिएको छ 25 यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनु भयो। चेलाहरू प्रभुलाई देखेर खुसी भए। आगे 21 भनिएको छ, तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्, जसरी पिताले मलाई पठाउनु भयो त्यसरी म पनि तिमीहरूलाई पठाउँछु। मित्र, यही बेलामा उहाँले तिनीहरूलाई प्रेरित हुनलाई नियुक्त गर्नुभयो, जसको अर्थ पठाइएको हो। तर येशूले यो कुरा आफ्ना पहिले चेलाहरूलाई मात्र भन्नुभएन, उहाँले यी कुरा हरेक पुस्तामा भएका उहाँका सबै चेलाहरूलाई भन्दै आउनुभएको छ, म तिमीहरूलाई पठाउँदछु। सुसमाचार प्रचार गर्ने र परमेश्वरको प्रेम मानिसहरूलाई देखाउने हाम्रो काम चाहिँ संसारमा येशूले गर्नुभएको काम जस्तै नै हो। जसरी परमेश्वरले येशूलाई सुसमाचार सुनाउन र असल कामहरू गर्नलाई नियुक्त गर्नुभयो, त्यसरी नै परमेश्वरले हामीलाई पनि उही कामको निम्ति नियुक्त गर्नुभएको छ भनिएको छ। तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्, जसरी पिताले मलाई पठाउनुभयो त्यसरी म पनि तिमीहरूलाई पठाउँछु। आगे 22 भनिएको छ, अनि यति भनेर उहाँले तिनीहरूलाई फुकेर भन्नुभयो, पवित्र आत्मा लेऊ। मित्र, इतिहासको यो अवधि व्यवस्था र अनुग्रह बीचको परिवर्तन हो। येशूको मृत्यु, पुनरुत्थान र पेन्टेकोस्टको दिन बीच प्रभु येशूको सेविकाइमा र यी मानिसहरूको जीवनमा अन्तराल वा मध्यन्तर छ। यो विश्वको इतिहासमा अद्वितीय अवधि हो। हाम्रा प्रभुले तिनीहरूलाई पछाडि लुका 11 अध्यायमा प्रार्थनाको बारेमा भन्नुभएको थियो। उहाँले तिनीहरूलाई भन्नुभएको थियो, यदि तिनीहरूले मागे तिनीहरूलाई दिइनेछ। लुका 11 अध्याय 13 उहाँ भन्नुहुन्छ कि उहाँ विशेष गरी पवित्र आत्माको वरदानको बारेमा बोलिरहनु भएको छ, जुन स्वर्गीय पिताले तिनीहरूलाई दिनुहुनेछ जसले उहाँलाई माग्छन्। हामी यो भन्न सक्छौँ कि तिनीहरूले यो कहिले पनि मागेनन्। युहन्ना 14 अध्यायको 16 येशु भन्नुहुन्छ, औ म पितासँग प्रार्थना गर्नेछु र उहाँले अर्को शान्तिदाता दिनुहुनेछ। यो सत्य हो कि सिमोन पत्रुसले केही विवेक वा अन्तर्ज्ञान देखाए जब तिनले भने कि येशु ख्रिस्ट हुनुहुन्छ, तर केही मिनट पछि तिनले येशूलाई क्रुसमा मर्न नजानलाई आग्रह गरे। म व्यक्तिगत रूपमा विश्वास गर्छु कि हाम्रो प्रभुले तिनीहरूलाई फुकेर भन्नुभयो, पवित्र आत्मा लेऊ। यस समयमा यी मानिसहरू नवीकरण भएका थिए। योभन्दा पहिले तिनीहरूमा परमेश्वरको आत्मा सर्वदा उपस्थित रहेको थिएन। यो अभिव्यक्ति तिनीहरूमाथि फुक्नुभयो बाइबलमा खालि एकै ठाउँमा मात्र उल्लेख छ। उत्पत्तिमा परमेश्वरले आदममाथि जीवनको श्वास फुकिदिनुभयो। म यहाँ विश्वास गर्दछु कि येशु ख्रिस्टले यी मानिसहरूमा परमेश्वरको आत्मा तिनीहरूलाई दिनु भएर अनन्त जीवनको श्वास फुकिदिनुभयो। यसले तिनीहरूलाई उहाँको स्वर्गारोहण र पेन्तिकोस्टको दिनमा पवित्र आत्माको आगमन बीच अन्तराल वा मध्यन्तरको लागि तिनीहरूलाई थाम्नु र रक्षा गर्नेछ। पेन्तिकोस्टको दिनमा पवित्र आत्मा आउनुहुने थियो र तिनीहरूलाई आत्माद्वारा ख्रिस्टको बदनमा बप्तिस्मा दिने थियो। उही समयमा तिनीहरूलाई माथिबाट शक्ति दिइने थिए र त्यस पेन्तिकोस्टको दिनमा चर्च वा मण्डली अस्तित्वमा आउने थियो। त्यस समयदेखि हाल वर्तमान समयसम्म पवित्र आत्मा संसारमा हुनुहुन्छ। उहाँ विश्वासीहरूमा सर्वदाको निम्ति बस्नुहुन्छ र उहाँले हरेक विश्वासीलाई ख्रिस्टको बदनमा बप्तिस्मा दिनुहुन्छ भनिएको छ। अनि यति भनेर उहाँले तिनीहरूलाई फुकेर भन्नुभयो, पवित्र आत्मा लेऊ। आगे पद 23 भनिएको छ, यो अति नै महत्त्वपूर्ण पद हो जुन अति नै ठुलो अबुझाइ गरिएको छ। जोन काल्विनले लेख्छन्, जब ख्रिस्टले प्रेरितलाई पापहरू क्षमा गर्न आदेश दिनुहुन्छ, उहाँले तिनीहरूलाई अधिकार दिनुहुन्न कि जुन खाली उहाँ स्वयंको निम्ति मात्र विशिष्ट निजी कुरा हो वा उहाँले मात्र गर्न सक्नुहुन्छ। पापहरू क्षमा गर्ने अधिकार केवल उहाँसँग मात्र छ। उहाँले खालि आफ्नो नाउँमा पापहरूको क्षमाको घोषणा गर्न मात्र यहाँ आदेश दिनुहुन्छ। हामी प्रेरितको पुस्तकमा कहिले पनि कहीँ पनि प्रेरितहरूले कसैको पापहरूको क्षमा गरेको घटनाहरू पाउँदैनौँ। तिनीहरू पापहरूको क्षमाको घोषणा गर्दै हरेक स्थानमा जान्छन्। तपाईँलाई यो प्रश्न सोध्न चाहन्छु, पापको क्षमा गर्नुको अर्थ के हो? मित्र, पापको क्षमा खालि येशु ख्रिस्टको रगतद्वारा मात्र हुन्छ। पुरानो नियममा पापको क्षमा त्यस तथ्यमा आधारित थियो कि येशु आउनुहुनेछ र मर्नुहुनेछ। परमेश्वरले पुरानो नियममा मानिसहरूलाई ख्रिस्ट आइकन पापको दण्ड नतिरुन्जेलसम्म उद्धारमा बचाउनु भयो वा उद्धार गर्नुभयो। आज परमेश्वरले हाम्रा पापहरू त्यसै समयमा क्षमा गर्नुहुन्छ जुन क्षणमा हामी ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो भन्ने कुरामा विश्वास गर्दछौँ। अब यहाँ एउटा सवाल छ, कसरी तपाईँ र म पापहरूको क्षमा गर्न सक्छौँ भन्दा सुसमाचार सुनाएर। त्यो नै महान काम हो जुन हामी गर्नेछौँ। जब कोही व्यक्तिले उहाँ पृथ्वीमा हुनुहुँदा उहाँ कहाँ फर्की विश्वास गर्थ्यो, त्यो अति नै महान र सुन्दर कुरा थियो। तर आश्चर्यचकित पार्ने कुरा के हो भने, जब तपाईँ र म खालि परमेश्वरको वचन दिन्छौँ र केही नयाँ जन्म पाउँछन् कोही कोहीले र येशु ख्रिस्टमा नयाँ सृष्टि बन्छन्, जसका पाप तिमीहरू क्षमा गराउला तिनीहरू क्षमा हुनेछन्, त्यो चाहिँ त्यो बेलामा हुँदछ जब तपाईँ र म परमेश्वरको अनुग्रहको सुसमाचार घोषणा गर्छौँ। मित्र, यो नै अति नै महिमित अवसर हो जुन आज छ। हामीसँग उत्तरदायित्व छ। यदि हामी संसारलाई सुसमाचार प्रचार गर्दैनौँ भने तिनीहरूको पापहरू क्षमा गरिने छैन। मित्र, आज हामीले आफ्नो उत्तरदायित्वको बुझ्न आवश्यक छ। यदि तपाईँ र म आज सुसमाचारको काम गर्दैनौँ भने हाम्रा जातिहरू पापको क्षमा नपाई पापैमै मर्नेछन्। अनि यसको लेखा हरेक विश्वासीले एक दिन दिनुपर्छ। जसले सत्यको जान्ने, ग्रहण गर्ने र त्यसको आनन्द उठाउने अवसर पाएका छन्, तर अरूहरूलाई चाहिँ त्यसको बाँड्दैनन्, सुनाउँदैनन्। यदि आज हामी सुसमाचार सुनाए, निश्चय नै हाम्रा जातिहरूमा पापको क्षमा ल्याउन सक्छौँ। अनि सुसमाचार येशु ख्रिस्ट हुनुहुन्छ। मेरो मित्र, तपाईँ के गरिरहनु भएको छ? यसपछि हामी देख्छौँ येशु आफ्नो पुनरुत्थानपछि थुमा कहाँ प्रकट हुनुहुन्छ। सबभन्दा पहिले उहाँ मरियम मग्दलिनी कहाँ प्रकट हुनुभयो। त्यसपछि ढोका बन्द गरिएको कोठामा चेलाहरू कहाँ प्रकट हुनुभयो र अहिले थुमा कहाँ प्रकट हुनुहुन्छ। पद 24 र 25 भनिएको छ, जब येशु आउनुभएको थियो तब 12 जना मध्ये एकजना दिदिमस भन्ने थोमा चाहिँ तिनीहरूसँग थिएनन्। यसकारण अरू चेलाहरूले तिनलाई भने, हामीले प्रभुलाई देख्यौं। तर तिनले उनीहरूलाई भने, जबसम्म म उहाँका हातमा किलाहरूको डोब देख्दिन र किलाहरूको डोबमा मेरो औँला हाल्दिन औ उहाँको कोखमा मेरो हात हाल्दिन तबसम्म म पत्याउने छैन। दिदिमस भन्ने थोमा येशु चेलाहरू कहाँ देखा पर्नु भएको त्यो पहिलो साँझमा उपस्थित भएका थिएनन्। येशुका घाउहरू नदेखुन्जेल र नछोन्जेलसम्म येशु मरेकाबाट बौरी उठ्नु भएछ भने म विश्वास गर्दिन भनेर थोमाले भने। थोमा शङ्का गर्ने प्रेरित थिए। आगे पद 26-28 भनिएको छ, 8 दिनपछि उहाँका चेलाहरू फेरि भित्रै थिए औ थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्द गरिएकैमा येशु आउनुभयो र माझमा उभिएर भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरो हातहरू हेर, औ तिम्रो हात यहाँ ल्याएर मेरो कोखमा हाल, औ अविश्वासी होइन तर विश्वासी हो। थोमाले उहाँलाई भने, हे मेरा प्रभु, मेरा परमेश्वर। मित्र, यहाँ रेकर्डले हामीलाई भन्दैन कि थोमा उहाँलाई छुन आफ्ना हात अगाडि बढाए, अहँ, यो भनिएको छैन। तिनले उहाँको हात र कोखमा हात हाली हाल्न परेन। म जान्दछु कि आज त्यहाँ थुप्रै मानिसहरू छन् जो भन्छन्, यदि मैले खालि उहाँलाई देख्न मात्र सके, यदि खालि मैले उहाँलाई छुन मात्र सके, तब मात्र म विश्वास गर्ने थिएँ। मित्र, समस्या उहाँको मृत्यु र पुनरुत्थानको प्रमाणको कमीले होइन। तपाईँलाई थाहा छ, समस्या चाहिँ मानव हृदयमा छ। परमेश्वरले कुनै मानिसको इमानदारी शङ्काको सन्देहको पूरा गरिदिनुहुनेछ। त्यस्तो इमानदारी शङ्काको हल गरिदिनुहुनेछ। तर मलाई लाग्दैन कि उहाँ बेइमानदार शङ्काहरूसँग व्यवहार गर्नुहुन्छ। धेरै मानिसहरू भन्छन् कि तिनीहरू बाइबलको विश्वास गर्न सक्दैनन्। तिनीहरू बाइबलमा वा परमेश्वरमा विश्वास गर्न नसकेको आफ्नो समस्या चाहिँ बौद्धिक समस्या हो भनी दावी गर्छन्। मित्र, प्रायः जसो मानिसहरूले आफ्नो नैतिक समस्याहरूको कारणले बाइबल विश्वास गर्ने छैनन्। एकजना ख्रिस्टियन भनौँ द बोक्रे ख्रिस्टियनले केही दिन पहिले मलाई भने कि म पुरानो नियम कति पनि विश्वास गर्दिन। पछिबाट मैले थाहा पाएँ कि तिनी व्यभिचारमा बसिरहेका व्यक्ति थिए। पुरानो नियमले भन्छ, प्रस्थान 20 अध्यायको 14 पदमा, तैँले व्यभिचार नगर्नु। यही कारण तिनी पुरानो नियमको विश्वास गर्न चाहँदैनन्। तर पनि मलाई यस कुरामा दृढ विश्वास छ कि परमेश्वरले सधैँ इमानदार सन्देह गर्ने वा शङ्का गर्ने मानिसहरूको शङ्काको उहाँ हल गरिदिनुहुनेछ। येशु ख्रिस्ट सम्बन्धमा यो थुमाले दिएको गवाहीभन्दा महान गवाही पाउनुहुने छैन। यो शास्त्रको एक महान स्वीकार अङ्गीकार हो। तिनले भने, हे मेरा प्रभु, मेरा परमेश्वर। हेर्नुहोस्, यो महान अभिव्यक्ति यो सन्देह गर्ने थोमाको मुखबाट निस्किआउँछ। आगे पद 29 भनिएको छ, 29 येशूले तिनलाई भन्नुभयो, किनकि तिमीले मलाई देख्यौ यसै कारण विश्वास गर्यौ, तर नदेखेर विश्वास गर्नेहरू धन्य हुन्। अनि पद 30 र 31 पनि भनिएको छ, त्यसपछि येशूले अरू धेरै चिन्हहरू पनि चेलाहरूका सामने गर्नुभयो जुन यस पुस्तकमा लेखिएको छैन, तर यी लेखेका छन् कि तिनीहरूले येशू परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्न सक र विश्वास गरेर तिमीहरूलाई उहाँको नाउँमा जीवन होस्। मित्र, यो नै सुसमाचारको चाबी हो। प्रभुले थुप्रै थुप्रै कामहरू गर्नुभयो जुन रेकर्ड गरिएको छैन। उहाँले हजारौँ हजारौँलाई निको पार्नुभयो। म सोच्दछु युहन्नाको तात्पर्य पनि यो हो कि उहाँको पुनरुत्थानपछि उहाँले अन्य थुप्रै कामहरू गर्नुभयो जुन रेकर्ड गरिएको छैन। युहन्ना यो सुसमाचारको आफ्नो लेखाइमा खास खास कुराहरू मात्र चुनेर लेखेका छन्। तिनले महत्त्वपूर्ण कुराहरू मात्र चुनेका छन् अनि त्यही नै तिनले लेखेका छन्, किनभने तिनीसँग आफ्नो मनमा यी कुराहरू लेख्नमा निश्चित उद्देश्य थियो। युहन्नाले येशू ख्रिस्टको जीवन कहानी लेख्न प्रयत्न गरेनन्। अरू त के, उसले ख्रिस्टको जीवनमा ती कुरा भर्न प्रयत्न गरेनन् ती क्षेत्रहरूमा अरू सुसमाचारहरूद्वारा सम्मिलित गरिएका छैनन्। तिनले लेखे, कारण चाहिँ तपाईँले येशू नै ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्नुहोस् र विश्वास गरेर उहाँको नाउँद्वारा अनन्त जीवन पाउनुहोस्। मित्र, विश्वासद्वारा तपाईँ जीवन प्राप्त गर्नुहुन्छ र नयाँ जीवन पाउनुहुन्छ। तपाईँ प्रभु येशू ख्रिस्टमा विश्वासद्वारा परमेश्वरको सन्तान बन्नुहुन्छ।
प्रिय श्रोता, हामी तपाईँको पत्रको आशामा पर्खिरहेका छौँ, किनकि तपाईँको पत्र नै हाम्रो निम्ति उत्साह र आनन्दको मूल कुरा हो। त पत्र लेख्नका लागि हाम्रो ठेगाना हो, कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग, विश्ववाणी, जिपिओ बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। कार्यक्रम मुक्तिको मार्ग, विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@radiovv.org। हस्त श्रोता, आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौ। नमस्कार।
प्रभु कृष्णमा विश्वास गर मनलाई जगाएर है सुन नेपाली। विश्वास गरी लिए है सुन नेपाली। दाजुभाइ दिदी बहिनी विश्वास गरी लिए है सुन नेपाली। अशान्तिको बिर बढ्यो धुनी लगाएर प्रभु कृष्णमा विश्वास गर मनलाई जगाएर है सुन नेपाली। ठुलो हाम्रो भूल मुक्ति दिने प्रभु यसु जीवनको मूल है सुन नेपाली। मुक्ति दिने प्रभु यसु जीवनको मूल है सुन नेपाली। अशान्तिको बिर बढ्यो धुनी लगाएर प्रभु कृष्णमा विश्वास गर मनलाई जगाएर है सुन नेपाली। प्रभु कृष्णमा विश्वास गर मनलाई जगाएर है सुन नेपाली। लाने अर्को छैन कोही, पापको बोझा उठाइ लाने अर्को छैन कोही, एउटै मात्र प्रभु यसु जीवन दिने उनै है सुन नेपाली। एउटै मात्र प्रभु यसु जीवन दिने उनै है सुन नेपाली। अशान्तिको बिर बढ्यो धुनी लगाएर प्रभु कृष्णमा विश्वास गर मनलाई जगाएर है सुन नेपाली। प्रभु कृष्णमा विश्वास गर मनलाई जगाएर है सुन नेपाली। प्रभु कृष्णमा विश्वास गर मनलाई जगाए सुन नेपाली।
कृष्ण विश्वास गर मनलाई जगाई।